अब इसके बाद सूरत में कायनात की निशानी है। शुरू में वाक्या बता दिया, पूरी सूरत ख़त्म हो गई है किस्म की। अब सिर्फ सूरत यासीन में अल्लाह की बड़ाई दिलाई जा रही है कि देखो तुम अल्लाह के रस्तों में निकलना, जमना, अल्लाह के लिए इबादत करना, अल्लाह के बंदों की खिदमत करना मुश्किल लगता है, तो देखो अल्लाह ताला ने तुम्हारे लिए क्या कुछ पैदा किया। वायतुल्लहुमुल अर्दुल मैता, इन लोगों के लिए बेजान ज़मीन एक निशानी है। हमने इसको ज़िंदगी बख्शी और इससे गल्ला निकाला जिसे ये खाते हैं। हमने इसमें खजूरों और अंगूरों के बाग पैदा किए और इसके अंदर से चश्मे फोड़ निकाले ताकि ये इसके फल खाएं। ये सब कुछ इनके अपने हाथों का पैदा किया हुआ तो नहीं है? ऐसे ही है ना। आप कहते नहीं, माली बाबा ने दरख्त लगाया था, माली बाबा ने बीज डाला था, दरख्त नहीं लगाया, वो अल्लाह लगाता है। फिर क्या ये शुक्र अदा नहीं करते? पाक के वो साथ जिसने हर किस्म के जोड़े पैदा किए, ख्वा वो ज़मीन की नबातात में से हों या खुद इनके अपनी जिन्स में से या इनमें से जिनको ये जानते नहीं हैं। आपको पता है कि ये जो बात अल्लाह ताला ने कही कि कायनात की हर चीज़ जोड़ों में है, ये बात डिस्कवर की थी ड्रॉक नामी एक साइंसदान था 20वीं सदी, ये जो 20th सेंचुरी है ना, इसके शुरू में ये बात साबित हुई है कि एवरी थिंग इज़ इन पेयर्स। इलेक्ट्रॉन है तो प्रोटॉन है, अल्लाह की ज़ात का कोई जोड़ा नहीं। आप कायनात में देख लीजिए, रात है तो दिन, सुबह है तो शाम, बहार है तो खिजां, इसी तरह दुख है तो सुख, गर्मी है तो सर्दी, हर चीज़ जोड़े में है। लेकिन कुल हो अल्लाह अहद, ये असल में इसमें मैसेज है कि अल्लाह एक है, बाकी तो बहुत सारे होंगे। तो यूनिक बनने के शौक में ना रहा करो कि मेरे जैसा जोड़ा ना किसी का बन जाए, नहीं तुम्हारे जैसा एक जोड़ा और ज़रूर बनेगा। जो मैं पहन के निकलूँ वैसा कोई ना पहने, ज़रूर पहनेंगे लोग। जैसा मेरा घर हो वैसा किसी का ना हो, जैसा मेरा डिनर सेट है किसी का ना हो, कम से कम दो तो ज़रूर होंगी, अल्लाह ने कह दिया। और कोई एक चीज़ बना के मर नहीं जाता कि अब आपने चूँकि पहननी है तो मैं फौती हो जाऊँ क्योंकि कोई और ना बना लूँ। ये जो यूनिकनेस है ना, ये सिर्फ और सिर्फ अल्लाह ताला को सजती है, और एक बंदा इसी को कबूल कर ले तो बात है। फिर उसके बाद देखिए अगली चीज़ों में मज़ीद कायनात के कुछ राज हैं, बहुत ही खूबसूरत आयतें हैं जिनको साइंस से दिलचस्पी है। इसके ऊपर बहुत सारी डॉक्यूमेंट्रीज़ आप जाके ख़ुद भी देख सकते हैं। टाइप करें जाके गूगल में और आपके सामने कितने लिंक्स खुलते आएंगे कि कैसे रात दिन में और दिन रात में ढल रहे हैं और बाकी चीज़ें जो चल रही हैं। अब इस वक्त हम सिर्फ गौर व फिक्र ही कर सकते हैं। इनके लिए एक और निशानी रात है, हम इसके ऊपर से दिन हटा देते हैं तो इन पर अंधेरा छा जाता है और सूरज अपने ठिकाने की तरफ चला जा रहा है। तुम भी तो अपने रब की तरफ जा रहे हो ना। आगे आखिरी पारों में अल्लाह ताला कहते हैं, ए इंसान तुम लम्हा लम्हा अपने रब की तरफ जा रहे हो। और आज आपको पता है कि साइंस ने ये चीज़ साबित की है कि सूरज जो इतना बड़ा है ये भी गर्दिश में है, और एक सितारा है वेगा स्टार कहते हैं उसको या वेगा कुछ इस तरह का उसका नाम है, वो इतना गर्म है कि सूरज से कई गुना ज़्यादा गर्म है और सूरज लम्हा लम्हा अब उसके करीब हो रहा है। और जो दीन जानते हैं उनका ख्याल है कि जिस दिन सूरज उसमें गिरेगा उस दिन क़यामत आ जाएगी। सूरज को भी तो आग लगनी है, तो सूरज भी किसी ऐसी चीज़ की तरफ जा रहा है जो उसकी मौत का ज़रिया बनेगी। आप और मैं देखें किधर होगा, गैलेक्सी के अंदर सूरज घूम रहा है और आप देखें कि ये पूरी गैलेक्सीज घूम रही हैं। इधर एक मैसेज ले लें अपने लिए कि ज़िंदगी हरकत में, हरकत में बरकत है। जब कायनात की हर चीज़ घूम रही है, चल रही है, कुछ कर रही है, रात को भी दिन को भी, तो तुम क्यों सोए हुए हो? तुम क्यों बिस्तरों को नहीं छोड़ रहे? तुम्हें क्या सुस्तियाँ पड़ गई? तुम्हें हो क्या गया? जितना सुस्त होंगे उतने काम अल्लाह ताला आपके सुस्त करवा देगा। एक से दूसरा काम, दूसरे से तीसरा, तीसरे से चौथा, रोज़े का पता ही नहीं चलेगा। शुरू में मुझे ऐसे लगता था बड़ा लंबा दिन है, लेकिन यकीन करें आजकल इतनी चीज़ें साथ चल पड़ी कि बमुश्किल इफ्तारी के वह घर पहुँचो और उसके बाद अगली तड़प अगली तड़प, मौका तो मिलता ही कोई नहीं। आप देखें चेन की तरह आप चल सकते हैं, आप ना सोएं, आप रात से लेकर अगले दिन सुबह तक मुसलसल काम करें, एक से काम अगला। ये अल्लाह की रहमत है, बेकार तो नहीं है कि हम बंदा सो जाए और बैठ जाए कर ले। तो अल्लाह ताला कहते इतनी बड़ी कायनात में ज़रा सोचो तुम्हारी क्या औकात है। ये बेजान चीज़ें जिनको ना अक्ल दी ना दिमाग दिया, ये इस तरह काम कर रही हैं, तो तुम्हें तो अल्लाह ताला ने इतना कुछ दिया हुआ है, तुम बेकार होकर जब अपने आप को बेकार कर लेते हो तो अल्लाह ताला फिर तुम्हें और भी बेकार कर देता है। और ज़रूरत है इस बात की कि हम अपनी सुस्तियों को ख़त्म करें। आराम करने से आराम नहीं मिलता, अल्लाह के आराम देने से आराम मिलता है। कई दफ़ा सारा दिन लेटे रहें फिर भी कमर दुखती है, और कभी सारा दिन काम करें आपको लगता है कुछ किया ही कोई नहीं, इतने रिलैक्स्ड, इतना पुरसकून कि आप कहते हैं आज तो कोई थकन ही नहीं हुई, लेकिन जो ही बिस्तर पे पड़े फिर आप कहते हैं बड़ी दर्दें शुरू हो गई। تو کام کرتے جائیں، تھکن نہیں ہوگی ان شاء اللہ تعالیٰ. فرمایا ذالک تقدیر العزیز العلیم، یہ زبردست علیم ہستی کا باندھا ہوا نظام ہے، یہ سب اللہ نے کیا. یہ اللہ کی وحدانیت کی بھی دلیل ہے، اگر دو خدا ہوتے تو یہ سب کچھ ایک وقت میں ٹکرا ٹکرو کے ختم ہو چکے ہوتے، صدیوں سے چل رہے ہیں، کوئی ایک دو دن کی بات بھی نہیں ہے. تھوڑی دیر تو کوئی شو دکھا دے گا کہ دو گاڑیاں چل رہی ہیں اور ٹکرا نہیں رہی، صدیاں گزر گئیں، سورج چاند ستارے ایک ہی فلک میں یس بہون، کوئی لڑائی نہیں، کوئی جھگڑا نہیں، تم کیوں لڑنے لگتے ہو. یہاں ایک اور سبق بھی ہے کہ اس کائنات میں سملیرٹی بھی ہے اور اس کائنات میں اللہ تعالیٰ نے کیسے سیکوینس رکھا ہوا ہے. رات آئی دن چلا گیا، دن آئے رات چلا گیا، تم بھی ایسے اپنے کام کرو. کوئی یہ نہیں ہو رہا ایک ہی جاب پہ دوسرا آ گیا، ایک کام کر رہا تھا دوسرا آ گیا، اس پہ ناراض ہو گئے، لڑکے پڑے ہو گئے، یہ ہو گئے. یعنی اللہ مسلمانوں کو کام کرنے کا طریقہ بھی سکھا رہے ہیں. والقمر قدرناہ منازل حتی ادق العرجون القدیم، چاند اس کے لیے، چاند اس کے لیے ہم نے منزلیں مقرر کر دی ہیں، یہاں تک کہ ان سے گزرتا ہوا وہ پھر کھجور کی سوکھی شاخ کے مانند رہ جاتا ہے. اب دیکھیے گا دن بدن چاند گھٹے گا. دیکھا تھا آپ نے چودھویں کا چاند، ایسے نہیں لگتا، ایک بڑا سا تھال رکھا ہوا سر پہ، اتنا خوبصورت چاند تھا. یہ دو دن پہلے دیکھا باہر، آج کل بھی ہے، چل رہے ہیں وہی دن، لیکن وہ چودھویں اور اس کے ارد گرد کا چاند ہوتا ہے، اس کو دیکھ کے کہا کرے ہیں چاند تو بھی چاند ہے. اور واقعی جس طرح آج تجھے دیکھ رہے ہیں اسی طرح ایک دن اللہ کو بھی دیکھیں گے. اور حدیث سے پتہ چلتا ہے کہ جس طرح کھلی آنکھ سے آج ہم چاند کو دیکھتے ہیں، جنتی جنت میں جا کر اس طرح اپنے رب کا دیدار کریں گے. اور اللہ ہمیں اس سے محروم نہ کرے. نہ سورج کے بس میں ہے کہ وہ چاند کو جا پکڑے، اور نہ رات دن پر سبقت لے جا سکتی ہے. کل فی فلک ہی یسبحون، سب ایک فلک میں تیر رہے ہیں. ان کے لیے اب ساری آسمان کی چیزیں دکھائیں، اب زمین کی چیزیں. وایت لہمنہ حمل نہ ضروریتہم، ان کے لیے اس میں بھی ایک نشانی ہے کہ ہم نے ان کی نسل کو بھری ہوئی کشتی میں سوار کیا. حضرت نوح کی کشتی کی طرف بھی اشارہ ہے، اور ویسے بھی دیکھا جائے تو یہ زمین فلوٹ کر رہی ہے. جو جانتے ہیں سائنس ان کو پتہ ہے اس زمین کے نیچے پانی ہے، اور اس کے اوپر کشتی کی طرح بس ہم تیر رہے ہیں، اور یہ زمین بھی حرکت میں. آپ کو پتہ ہے، آپ کو پتہ ہے کہ کل آپ جس جگہ موجود تھے زمین کے ناطے سے آج ادھر نہیں، آپ تو روز ایک ہی جگہ پہ آ کے کھڑے ہیں نا. حالانکہ یہ زمین مسلسل گھومتی ہے اور 24 گھنٹے میں ایک پورا سرکل طے کر لیتی ہے، تبھی تو رات اور دن ہوتے ہیں نا. یہ جو سورج کے ارد گرد گھومتی ہے نا، تو آپ اس 24 گھنٹے میں کہاں کہاں سے گھوم کے پوری گلیکسی سے ہو کے واپس وہاں پہنچ جاتے ہیں جہاں تھے. یہ کون کر رہا ہے؟ انبیلیویبل، انبیلیویبل، بلیو می. یہ چیزیں اگر اللہ تعالیٰ کی ہماری نظروں میں رہے نا، تو اس کے رستے کی مشقتیں پھول بن جاتی ہیں کہ اللہ جی آپ اتنے بڑے ہیں، پھر آپ نے مجھے موقع دیے کہ میں آپ کی بندگی کروں، پھر میں آپ کی عبادت کروں، میں آپ کے لیے روزہ رکھوں، میں آپ کے لیے نماز پڑھوں. تو پھر خوشی ہوتی ہے جب آپ کو بہت بڑی کمپنیز میں جاب ملتی ہے نا، تو آپ کا سر فخر سے بلند ہوتا ہے، آپ خوش ہوتے ہیں، سجدہ شکر بجا لاتے ہیں کہ اتنی اچھی جگہ جاب مل گئی. تو جن مسلمانوں کو اللہ نے اپنی جاب دی ہوئی ہے، آپ مجھے بتائیں ان کے لیے کوئی ہے اور چیز اس کے علاوہ دیکھنے کی؟ پھر ان کے بعد ویسی ہی کشتیاں اور پیدا کی جن پر یہ سوار ہوتے ہیں، ہم چاہیں تو ان کو غرق کر دیں، کوئی ان کی فریاد سننے والا نہ ہو اور نہ کسی طرح سے یہ بچائے جا سکیں. ٹائٹینک میں کتنوں نے پکارا ہوگا، کتنوں چیخے ہوں گے، کوئی مدد کے لیے آیا؟ بس ہماری رحمت ہی ہے جو ان کو پار لگاتی ہے اور ایک خاص وقت تک زندگی سے فائدہ اٹھانے کا موقع دیتی ہے. یہ آج میں آپ ایک موقع کو فائدہ لے رہے ہیں، بس اس کے بعد ختم، دن ختم، زندگی ختم، سب مہلتیں کام کرنے کی، یہ بس ٹائم باؤنڈ ہے، اس کے بعد کچھ بھی ہمارے ہاتھ میں نہیں رہے گا. ان لوگوں سے جب کہا جاتا ہے کہ بچوں اس انجام سے جو تمہارے آگے آ رہا ہے، ہم سب کے آگے بھی تو ہمارا انجام ہے نا، اور جو پیچھے گزر چکا، شاید کہ تم پر رحم کیا جائے، تو یہ سنی انسنی کر دیتے ہیں. کیئر لیس ایٹیچیوڈ، دیکھیں گے کیا ہوگا، کندھے اچکائے، بالوں کو پیچھے ڈال دیا، چنگم چبائی، جو ہوگا دیکھیں گے. ان کے سامنے ان کے رب کی آیات میں سے جو آیت بھی آتی ہے، یہ اس کی طرف منہ ہی نہیں کرتے. کوئی ان کو ٹریکشن ہی نہیں قرآن میں، اس کو چھوڑ کر لگے ہوئے بہت ساری چیزوں میں. قرآن میں کوئی کشش نہیں، ان آیتوں کو سننے میں کوئی کشش نہیں، کوئی اس قرآن کے ترجمے سے ان کو گائڈ لائن نہیں ملتی. آپ اور میں اگر اس پورے دورے قرآن کی بجائے فقہ کی کوئی بک شروع کر لیتے نا، ہم کبھی اتنا انجوائے نہ کرتے جتنا ہم اس قرآن کے صرف ترجمے کو اور ہلکی سی وضاحت کو کر رہے ہیں. ایسے ہی ہے نا، یہ قرآن کی شان ہے. इसमें कशिश है, जैसे आप कह सकते हैं ना मैग्नेट है, लोहे के बीच में रखते हैं ना तो लोहा उसके गिर्द यूँ घूमना शुरू हो जाता है। ये कुरान फोकल पॉइंट है मुसलमानों की ज़िंदगी का। जिन लोगों ने इसको चखा नहीं है ना, उन्होंने वाकई अभी तक असल दीन की खूबसूरती नहीं देखी, तो चखाने की ज़रूरत है। और जब इनसे कहा जाता है कि अल्लाह ने जो रिस्क तुमको दिया इसमें से कुछ अल्लाह की राह में भी खर्च करो, तो ये लोग जिन्होंने कुफ्र किया है ईमान लाने वालों को जवाब देते हैं, क्या हम इनको खिलाएं जिन्हें अगर अल्लाह चाहता तो ख़ुद खिला देता, तुम तो बिल्कुल ही बहक गए हो। देखिए कैसी बुरी तावील ली कि अच्छा जब अल्लाह ने जो इनको दिया तो फिर इनमें कोई गड़बड़ी होगी ना। जैसे आज भी लोग कहते हैं देखो ना अल्लाह ने हमें अच्छा बनाया क्योंकि हमने पिछले जन्म में बड़े अच्छे अच्छे काम किए, और जो पिछले जन्म में बुरे काम करता है वो तो इस जन्म में बीमार और बन जाता है और जानवर बना दिया जाता है। ये जो जन्म जन्म की कहानी है ना वो भी समझ आती है। कहते हैं अल्लाह ने इनको नहीं दिया तो हम क्यों दें, असल में दिल तंग थे, दिल छोटे थे, देना नहीं चाह रहे थे। वयखुलू नमता हाजलवाद इन कुन तुम सादकीन। ये लोग कहते हैं ये क़यामत की धमकी आखिर कब पूरी होगी बताओ अगर तुम सच्चे हो। दरअसल ये जिस चीज़ की राह तक रहे वो बस एक धमाका है जो यकायक इनको ऐन इस हालत में धर लेगा जब ये अपने दुनिया के मामलात में झगड़ रहे होंगे, और इस वक्त ये वसीयत तक न कर सकेंगे और न अपने घरों को पलट सकेंगे। इतनी अचानक क़यामत आएगी कोई नहीं कह सकेगा ये उसको दे दो ये उसको दे दो। ज़िंदगी में सारे मामले निपटाने की ज़रूरत है। बाज़ दफ़ा नेकियों के काम हमने रखे होते हैं, हम मरने से पहले ज़रूर इसका कुछ कर जाएंगे, किसी को दे देंगे, कुछ कर देंगे, ये बाद की बात है। आज देखो ये सब कुछ क्या हो रहा है, तो आपके मेरे लिए इसमें गौर और फिक्र है। क़यामत तो जब आएगी आएगी, मौत तो किसी वक्त भी आ सकती है, तो दुआ करें कि अल्लाह हमें ऐसी अचानक मौत ना दे कि हम अपने हिसाब किताब बराबर ना कर सकें, और साथ ही साथ ये है कि हम तौबा ना कर सकें। अब यहाँ से क़यामत का ज़रा मंज़र देखिएगा। वनुफ़िख़ फ़िस्सूर, फिर एक सूर फूंक दिया जाएगा और यकायक ये अपने रब के हजूर पेश होने वाले हैं। कैसे? अपनी कब्रों से निकल पड़ेंगे, घबरा कर कहेंगे अरे ये किसने हमें हमारी ख्वाबगाह से उठा खड़ा किया। बड़ी गहरी नींद में कोई शख्स सुना और उसको आप आवाज़ दे के उठाएँ तो एकदम घबराते, क्या हुआ, सुबह है, रात है, दिन है, पता ही नहीं चलता, रात को सोए थे कि तभी दिन का सोए में। इतनी गहरी गफलत होगी वहाँ, क्या कहा जाएगा, ये वही चीज़ है जिसका खुदा रहमान ने वादा किया था और रसूलों की बात सच्ची थी। एक ही ज़ोर की आवाज़ होगी और सब के सब हमारे सामने हाजिर कर दिए जाएंगे। अब कोई डेली डेली नहीं, अब नहीं कहेंगे अच्छा अभी आती हूँ ना, अभी उठती हूँ ना, पाँच मिनट और सो जाऊँ, अभी नहीं, ज़रा जवानी है, ज़रा बच्चों की शादी कर लूँ, अगले साल, नेक्स्ट ईयर, नेक्स्ट ईयर, बस ये जॉब पूरी कर लूँ, बस कॉलेज पूरा हो जाए, फिर नहीं, फ़ौरन झट से तैयार होकर खड़े हो जाएंगे लोग। आज हम कितनी हिलो हुज्जत करते हैं, कितनी तावीलात करते हैं अल्लाह की बात को मानने में, इतने उज़र, इतने बहाने, अल्लाह की पना, अल्लाह की पना। बाज़ दफ़ा तो बहाने सुनकर रोना आने की बजाय हंसी आने लगती है कि वाकई ये बहाना है आपका जिसकी वजह से आप पीछे हैं। और अल्लाह ताला आपको मुझे उसका आज ही ख्याल दिला रहे हैं कि वहाँ कोई ज़ुल्म नहीं होगा। फल यौम ला तुज़लम नफ्सुन शैया, आज किसी पर ज़र्रा बराबर ज़ुल्म ना किया जाएगा और तुम्हें वैसा ही बदला दिया जाएगा जैसे तुम अमल कर रहे थे। टिट फॉर टैट, जैसी करनी वैसी भरनी, जैसा बीज डालोगे वैसा ही काटोगे। आज ये दुनिया खेती है, आप और मैं नेकियों या बदियों के बीज डाल रहे हैं। कोई कहता हम कुछ भी नहीं डालते, चलो नेकियां ना हो हमसे गुनाह भी नहीं करते, तो कल खाली ज़मीन लेके बैठ जाएंगे जन्नत में। इसके बरक्स जिन्होंने दुनिया में खेतियां लगाई उनका हाल सुन लीजिए। इन नसाबल जन्नत अल्यौम फी शुगल फाकिहून, आज जन्नती लोग मज़े करने में मशगूल हैं, वो और इनकी बीवियाँ घने सायों में हैं, मसनदों पर तकिए लगाए हुए। ज़िंदगी में कभी कभी अल्लाह के रास्तों के तकाजे पूरे करते हुए इंजॉय ही नहीं कर पाते आप अपने स्पाउस को, उनको ख्वाहिश है आप उनके पास बैठें और आपका मनसब आपको किसी और जगह बुला रहा है, तो फिर ये कह दें जन्नत में आराम से बैठेंगे। हर वो कुर्बानी जो आपने मैंने दुनिया में दी ना अल्लाह के लिए, अल्लाह एक एक गिन कर आपको वापस करेगा, आना पाई का हिसाब होगा। ये वो दिन जब नाराज़ किया था ना शोहर को, नाराज़गी से मुराद वो नाराज़गी नहीं जो दूसरी, ये लाड वाली नाराज़गी। अल्लाह ताला कहेंगे आओ आज बैठो जन्नत में मज़े करो, मशगूल होंगे। हदीस में कि जन्नती लोग आपस में इस तरह खुश होंगे एक दूसरे से, शोहर बीवी एक दूसरे के साथ होंगे, उनको वक्त का एहसास तक नहीं होगा, नींद नहीं आएगी। एक दूसरे के साथ इतना उनको सुकून मिल रहा होगा कि वो किसी चीज़ की परवाह नहीं करेंगे। आज दुनिया जन्नत नहीं है, कल वहाँ की जन्नत की फ़िक्र करनी है। और आप देखिए ये नफ़ा जो फूकने वाला है ना, इसका फ़िक्र बंदे को दुनिया में बेचैन करता है। आपने फरमाया कि मैं कैसे आराम से बैठूं, क्योंकि सूर फूकने वाले फरिश्ते ने मुंह के साथ सूर लगाया हुआ है। सूर यही है ये जो जैसे मेरे सामने रखा हुआ है माइक, इसमें ब्लो करूंगी ना ऊंची आवाज़ आएगी, छोटी सी आवाज़ ऊंची होगी। फरमाया कि इसराफील जो है वो अर्श की तरफ देखते रहते हैं हर वक्त, मुंह को सूर लगाए पर देख रहे हैं कब हुक्म आए और उसको चला दें। और फरमाया उनकी आंखें ऐसे हैं जो दो रोशन सितारे, चमकती हुई आंखें इसराफील की। ये सही है कि हदीस 1078। क्या कुछ होने वाला है। आपने फरमाया कैसे खुश खुर्रम रहूँ, मैं कैसे बेफिक्र हो जाऊँ। उसने तो अपनी पेशानी झुकाई हुई है, अपना कान झुकाया हुआ है, अल्लाह के हुक्म के इंतज़ार में कान लगाया हुआ है। सहाबा घबरा गए, अल्लाह के नबी इतनी करीब है क़यामत, क्या करें। का हसबुनल्लाह व नेमल वकील, अल्लाह तवक्कल ना ये पढ़ा करो कि अल्लाह हमें काफ़ी है। ये 1079 सहीह की रिवायत है। तो ये सब कुछ तो होके रहेगा, और जब अल्लाह के पास पहुँचेंगे तो मज़े ही मज़े, मौजें ही मौजें। आज आप मैं अपने लिए सोचें ज़रा, दुनिया में सब कुछ है वहाँ, और सबसे बड़ी बात ये देखिएगा कितनी खूबसूरत बात कह दी, वलहुम मा यदाउन, कि वहाँ घने सायों में मसनदों पे तकिए लगाए भी बैठे हैं, हर किस्म की लजीज चीज़ें भी खाने को हैं, और जो कुछ वो तलब करेंगे वो सब उनको मिलेगा। आप क्या तलब करेंगी बाय द वे, कोई चीज़ सोच के रख लें। जो मन चाही बात है ना, कह दें अल्लाह मैं वहाँ मांगूंगी आपसे, बड़ी अच्छी चीज़ नज़र आती है, कीमती बड़ी है, पैसे की क्या करने, लगा भी दिए छोड़ो अल्लाह के रास्ते में लगाऊंगी, ये क्या है, अल्लाह रखूँगी वहाँ लूँगी। वैसे भी तो यहाँ से मूव ही होना है, तो जहाँ से मूव होना होता है वहाँ बंदा चीज़ें तो नहीं लेकर आता। हत्ता कि आपको पता है कि वहाँ अल्लाह कितनी अजीब व गरीब ख्वाहिशात पूरी करेंगे। किताबुल जन्ना है ना तफ़ीमु सुन्ना, कि उसमें भी ये सारी हदीसें मौजूद हैं, पढ़ के सुनाती हूँ। बुखारी की रिवायत है 2348 नंबर की। फरमाया अहले जन्नत अपने रब से खेती लगाने की ख्वाहिश करेगा कि मैं खेती लगाना चाहता हूँ। लोगों के शौक़ होते हैं ना, कोई गार्डनिंग करता है, कोई कुछ करता है, कोई कुछ, बहरहाल तो कहा जाएगा कि ऐसे ही उनके लिए होगा। अल्लाह ताला उसको ज़मीन का एक टुकड़ा देंगे, बीज देंगे, और देखते ही देखते पलक झपकते में उसकी पैदावार उगेगी, पक भी जाएगी, कट भी जाएगी, और उसके अंदर से निकलने वाले दाने भी पहाड़ों की तरह ढेरियाँ लग जाएंगी। इतना स्ट्रॉन्ग प्रोसेस होगा। कोई फूल लगाना चाहेगा तो फूल खिलने लग जाएंगे। कहा इब्ने आदम इसे रख ले, तुझे कोई चीज़ असूदा नहीं कर सकती। सहाबी ने जब अल्लाह के नबी से ये बात सुनी थी तो कहा अल्लाह के नबी ये कोई अंसारी ही होगा, जैसे आप कहते ना कोई ज़मींदार ही होगा जिसको वहाँ जाके भी खेती का शौक़ होगा। बुखारी की रिवायत है 2348। फिर इसी तरह आपने फरमाया कि मोमिन जन्नत में औलाद की ख्वाहिश करेगा कि उसके बच्चे हों, तो सिर्फ एक घड़ी में उसकी बीवी को हमल ठहरेगा, फिर बच्चा पैदा होगा, और जिस उम्र का बच्चा चाहेगा उस उम्र तक बच्चा पहुँच जाएगा। ये तिर्मिज़ी की रिवायत है 2563। ये जन्नत के मसाइल में से आप ख़ुद पढ़ सकते हैं। आप बेबी चाहते हैं, बेबी मिल जाएगा। आपको ज़रा सा बड़ा बच्चा चाहिए, शोर मचाता, वो मिल जाएगा। आपको अपना जवान बच्चा चाहिए, जो चाहेंगे मिल जाएगा। शर्त यह है कि ये दुनिया रब चाहे तो वो दुनिया मन चाहे। हम कहते हैं ये भी हम चाहे रब और वो भी मन चाहे, ये नहीं होता। कहें अल्लाह यहाँ मुझे अपनी मर्ज़ी का बना ले, दुआ तो करें, डरे नहीं, कुछ नहीं होगा। अल्लाह की चॉइस को इतनी ख़राब तो नहीं है ना, नऊज़ुबिल्लाह। अल्लाह की पसंद तो बड़ी प्यारी है। मैं तो कहूँगी अल्लाह सर से पाँव तक तो अंदर बाहर से मुझे अपनी मर्ज़ी का बना दे, मुझे तकलीफ़ हो इसमें होने दे, तू अपनी पसंद का बना ले, टेलर मेड कर दे मुझे। जैसे हम एक एक जोड़ा इंचों से नाप नाप के पहनते हैं ना, इधर से खुला, इधर से ढीला, लंबाई बड़ा, क्योंकि हमें अच्छा लगता है अपनी मर्ज़ी का पहनना है। तो जिस बंदे को अल्लाह अपनी पसंद से ढाल दे फिर उसका क्या हाल होगा। जो कुछ तलब करेंगे, चलें कुछ सोचें जो तलब करना है वह। اور سب سے بڑھ کے آپ کو پتہ کیا ہوگا وہاں؟ سلام قول من رب رحیم، ان کے لیے حاضر ہے رب رحیم کی طرف سے ان کو سلام کہا گیا، اللہ جنتیوں کو سلام بھیجے گا، نہیں چاہیے؟ السلام کے راستے پہ چل کے، سبل السلام پہ چل جائیں، سبیل الجنہ پہ چل جائیں، اللہ کے راستوں کو قبول کر لیں، قرآن کو اپنی زندگی بنا لیں، وہاں سلامتیاں ہوں گی. اور یہ ریئل میں ہوگا، کوئی ایسی باتیں نہیں اللہ تعالیٰ کرتے جو ہونی نہ ہو. اللہ تعالیٰ ہمیں اچھا سا انجام دے اور ہم واقعی اپنی فکر کر سکیں. آج اس دنیا کو ایک خواب سمجھیں، یہ صرف آج چار دن کی دنیا ہے، جس کو کہتے ہیں نا دنیا یومن ولنا فی ہر سومن. اس دن کا روزہ رکھ لیجئے، وہاں آپ کو بہت کچھ ملے گا، ورنہ وہاں حسرتیں ہوں گی. اب ایک دوسرا کردار بھی ہے. ومتاز الیوم ایہا المجرمون، اے مجرمو آج تم چھٹ کر الگ ہو جاؤ. دنیا میں تو ایک گھر میں نیک اور بد دونوں ہی رہتے ہیں، وہاں الگ کر دیا جائے گا. آدم کے بچوں، اب اس میں ذرا تھوڑا سا درد محسوس کریے، یہ آیتیں بہت اداس کرنے والی ہیں. ہم یہ نہیں کہتے کہ اللہ تعالیٰ کو حسرت ہو رہی ہے، وہ ایسے تمام جذبات سے پاک ہے، لیکن اللہ تعالیٰ کی ذرا تڑپ اور طلب دیکھیے اس میں کیا ہے. الم آحد الیکم یا بنی آدم اللہ تعبدوا الشیطان، اے آدم کے بچوں، کیا میں نے تم کو ہدایت نہ کی تھی کہ شیطان کی بندگی نہ کرو؟ وہ تمہارا کھلا دشمن ہے، اور میری ہی بندگی کرو، یہ سیدھا راستہ ہے. کیا کوئی واقعی شیطان کی بندگی کرتا ہے دنیا میں؟ کوئی کہتا ہے دو نفل پڑھنے برائے شیطان کے؟ یہ بہت بڑی دلیل ہے آیت کی، بندگی بمانی اطاعت. سورۃ فاتحہ سے آپ کو بتایا جا رہا ہے کہ عبادت کے تین معنی ہوتے ہیں، بندگی، اطاعت اور غلامی. تو نماز پڑھتے ہو نا تو رب کی بات بھی مانو، یہ وہ اطاعت ہے. یعنی ہم شیطان کی اطاعت کرتے ہیں، ہاتھ پاؤں جیسے شیطان کے راستے میں لگائے ہوئے تھے، اللہ تعالیٰ کہتے ہیں اب اس کو رحمان کے راستے میں لگا دو. اس کے پیچھے کیوں پڑے ہو؟ جیسے ماں نہیں اپنے بچے کو کہتی میں نے سمجھایا نہیں تھا وہ تمہارا دشمن ہے، مجھے تو وہ پہلے ہی لگتا تھا کہ وہ گڑبڑ کرے گا، دے دیا نا اس نے تم کو دھوکا، اب کیوں اس دوست کو ملتے ہو؟ بالکل وہی انداز ہے. تو آج آپ اور میں شیطان کو دشمن سمجھیں. جب کبھی اللہ کی نافرمانی کو دل کرے یا فرما برداری سے رکنے کو دل کرے تو یہی بات یاد کریں کہ یہ میرا دشمن ہے جو میرا نقصان چاہتا ہے. وَلَقَدْ أَضَلَّ مِنْكُمْ جِبِلًّا كَثِيرًا، مگر اس کے باوجود اس نے تم میں سے گروہ کثیر کو گمراہ کر دیا. سچ ہے کہ نہیں؟ اکثریت آج شیطان کے قدموں پہ چل رہی ہے یا رحمان کے راستوں پہ چلتی ہے؟ کیا تم عقل نہیں رکھتے؟ یہ وہی جہنم ہے جس سے تم کو ڈرایا جاتا تھا. جو کفر تم دنیا میں کرتے رہے ہو اس کی پاداش میں اب اس کا ایندھن بنو. کہاں گئے مزے؟ کہاں گیا فن؟ کہاں گیا گلیمر؟ کہاں گئی لذتیں؟ کہاں گئی موج؟ کہاں گئی مستی؟ آج ہم ان کے منہ بند کیے دیتے ہیں، ان کے ہاتھ ہم سے بھولیں گے. اپنے ہاتھوں کو دیکھیں، کوئی زبان ہے ان کی؟ لیکن یہ بولیں گے. اور ان کے پاؤں گواہی دیں گے کہ یہ دنیا میں کیا کمائی کرتے رہے. انہی کی خدمت کرتے ہیں نا، مینی کیور اور پیڈی کیور، یہ اتنے سو کا، یہ اتنے ہزار کا. انہوں نے کل ہمارے جرم ثابت کرنے، اگر اچھے کام نہ کیے. سب کے لیے تو نہیں ہے، کریں ان کی خدمت، صاف ستھرا رکھیں، اچھا رکھیں، لیکن پھر ان سے اچھے کام بھی لیں، اچھے کام لیں. اور یہ جو بات ہے نا ممتاز الیوم، حدیث میں آتا ہے قیامت کے دن ایک آواز دینے والا آواز دے گا. ہر قوم جس کی پوجا کرتی تھی نا اس کے پیچھے چل پڑے گی، سلیپ کو پوچھنے والے سلیپ کے ساتھ، بتوں کے پجاری بتوں کے ساتھ، اور جھوٹے معبودوں والے ان کے ساتھ جائیں گے. صرف وہ لوگ رہ جائیں گے جو خالص اللہ کی عبادت کرتے تھے، کسی کو شریک نہیں کرتے تھے. اب ان میں نیک اور بد دونوں ہوں گے، اور اہل کتاب کے کچھ باقی ماندہ لوگ بھی ہوں گے. پھر دوزخ ان کے سامنے پیش کی جائے گی، وہ ایسی چمکدار ریت ہوگی جو دور سے پانی معلوم ہوتا ہے، جیسے سراب مراج. پھر یہود سے پوچھا جائے گا تم کس کی پوجا کرتے تھے؟ وہ کہیں گے عزیر ابن اللہ کی. تو جواب ملے گا تم نے جھوٹ بولا، اللہ نے نہ تو کوئی بیوی بنائی نہ بیٹا، تم کیا چاہتے ہو؟ وہ کہیں گے ہمیں پانی پلوایا جائے، کیونکہ عشر کے دن گرمی بہت ہوگی. تو ان سے کہا جائے گا وہ چمکتی ریت جو ہے نا، جاؤ وہاں پانی پی لو. جب وہ وہاں پہنچیں گے تو وہ جہنم ہوگی، اور جہنم دراصل تھی سراب. دنیا میں بھی تو دھوکا ہی ہے نا، جس دنیا کو آپ معیار پانا چاہتے ہیں پا تو نہیں پاتے کبھی. جو چیز ہے نہیں ہے وہ بڑی پیاری، جو چیز گھر میں آ کے سج گئی کہتے اتنی اچھی نہیں ہے جتنی سوچی تھی، یہی سراب ہے. تو بہرحال وہ جہنم میں پہنچیں گے، پھر نصارہ کے ساتھ بھی اسی طرح ہوگا، ان کو بھی اسی طرح اس چمک کی طرح بلا کر اس میں ڈال دیا جائے گا۔ یہ بخاری کی روایت ہے، کوئی شک نہ کرے اس پہ، 7439 نمبر کی۔ تو شرک کتنی بری چیز ہے، اور یہ جو ہاتھوں کے بولنے کی بات ہے تو مسند احمد کی روایت ہے 20043، قیامت کے دن تم جب پیش ہوگے تمہارے منہ پر مہر لگا دی جائے گی، پھر تم میں سے کسی کی سب سے پہلے جو چیز بولے گی وہ ران ہے اور ہتھیلی، تھائیس، یہ جو ہپس ہوتے ہیں نا اس کے پاس کی جگہ، تھائیس سب سے پہلے بولیں گے، اور یہ ہاتھ کی ہتھیلیاں پام، یہ سب سے بولیں گی، کیونکہ انسان سب سے زیادہ کام انہیں دو جگہوں سے لیتا ہے۔ اللہ اکبر، اللہ میں رسوائی سے بچا دے۔ وَلَوْ نَشَاءُ لَطَمَسْنَا عَلَىٰ عُيُونِهِمْ، آیت 66، ہم چاہیں تو ان کی آنکھیں مون دیں، پھر یہ راستے کی طرف پلٹ کر دیکھیں، کہاں سے انہیں راستہ سجائی دے گا، ہم چاہیں تو انہیں ان کی جگہ پر اسی طرح مسخ کر کے رکھ دیں کہ یہ نہ آگے چل سکیں نہ پیچھے۔ اور جس شخص کو ہم لمبی عمر دیتے ہیں اس کی تو ساخت کو ہی ہم الٹ دیتے ہیں۔ کیا یہ حالات دیکھ کر ان کو عقل نہیں آتی؟ کبھی اپنے گھروں کے بوڑھوں کو دیکھیے، اللہ لمبی زندگی تو دیتا ہے لیکن جینے کا مزہ ختم ہو جاتا ہے۔ وہ جینا بھی کیا جس میں نہ کھا سکتے نہ پی سکتے، نمک بھی منع اور چینی بھی منع، اور صرف پیٹ بھرنے کے لیے آپ ابلی ہوئی چیزیں دو چار چمچیاں کھا لیں، پہنے تو سجتا نہیں ہے، کھائیں تو ہضم نہیں ہوتا، چلیں تو گر جاتے ہیں، بیٹھیں تو کمر دکھنے لگتی ہے، کچھ پڑھنا چاہیں تو نظریں کمزور ہو جاتی ہیں۔ اللہ کہتے ہیں آج اس جوانی کی قدر کر لو، عقل کا تقاضا یہی ہے۔ آج صحت ہے، حدیث میں آتا ہے ایک تنم خمسن قبل خمس، پانچ چیزوں کو پانچ چیزوں سے پہلے غنیمت جانو، صحت کو بیماری سے پہلے، جوانی کو بڑھاپے سے پہلے، تونگری کو غربت سے پہلے، فراغت کو مصروفیت سے پہلے، اور جوانی کو بڑھاپے سے پہلے۔ اپنے اوپر سوچیں، عقل کا تقاضا ہے، دی بیسٹ اللہ کو دیں۔ کل تو پتہ نہیں کیا ہونے والا ہے، آج کر جائیں جو کرنا ہے، ٹو ڈے از یور، ٹمارو کس نے دیکھا، یسٹرڈے تو ویسے ہی چلا گیا۔ ہم نے اس نبی کو شعر نہیں سکھایا اور نہ شاعری اس کو زیب ہی دیتی ہے، یہ تو ایک نصیحت ہے، قرآن شاعری نہیں ہے، یاد رکھیے، صاف پڑھی جانے والی کتاب، تاکہ وہ ہر اس شخص کو خبردار کرے جو زندہ ہو۔ زندہ ہو، آپ جیسے زندہ لوگوں کو یہ قرآن فائدہ دیتا ہے الحمدللہ، اور انکار کرنے والوں پر حجت قائم ہو جائے۔ کون؟ جو سن کے بھی سن نہیں ہوتے، سن کے بھی نہیں سنتے، سن سن کے سن ہو جاتے۔ کیا یہ لوگ دیکھتے نہیں ہیں کہ ہم نے اپنے ہاتھوں کی بنائی ہوئی چیزوں میں سے ان کے لیے مویشی پیدا کیے، اب یہ ان کے مالک ہیں، ہم نے انہیں اس طرح ان کے بس میں کر دیا، ان میں سے کسی پر یہ سوار ہوتے ہیں اور کسی کا گوشت کھاتے ہیں، اور ان کے اندر ان کے لیے طرح طرح کے فوائد اور مشروبات ہیں۔ افلا یشکرون، کیا پھر یہ شکر گزار نہیں ہوتے؟ یہ سب کچھ ہوتے ہوئے انہوں نے اللہ کے سوا دوسرے خدا بنا لیے ہیں، اور یہ امید رکھتے ہیں کہ ان کی مدد کی جائے گی، وہ ان کی کوئی مدد نہیں کر سکتے، بلکہ یہ لوگ الٹے ان کے لیے حاضر باش لشکر بنے ہوئے ہیں۔ اچھا، جو باتیں یہ بنا رہے ہیں وہ تمہیں رنجیدہ نہ کریں، ان کی چھپی اور کھلی سب باتوں کو ہم جانتے ہیں۔ کتنی بڑی بات ہے، آپ سوچیے اللہ کے نبی کے دل پہ کیا گزرتا تھا جو بار بار اللہ تعالیٰ تسلیاں دلاتے ہیں کہ دیکھو چھوڑ دو ان کو ان کے حال پہ، آپ اپنا دل میلا نہ کریں۔ کیا انسان دیکھتا نہیں کہ ہم نے اسے نطفے سے پیدا کیا، پھر وہ صریح جھگڑالو بن کر کھڑا ہو گیا، اب وہ ہم پہ مثالیں چسپا کرتا ہے اور اپنی پیدائش کو بھول جاتا ہے، کہتا ہے کون ان ہڈیوں کو زندہ کرے گا، وہی رمیم، جب کہ وہ بسیدہ ہو چکی ہوں۔ آج بھی لوگ کہتے ہیں کس نے مٹی سے نکالنا ہے، مر گیا مٹی ہو گیا، نہیں، اس سے کہو انہیں وہی زندہ کرے گا جس نے پہلی بار ان کو پیدا کیا تھا، اور وہ تخلیق کا ہر کام جانتا ہے، وہی جس نے تمہارے لیے ہرے بھرے درخت سے آگ پیدا کر دی اور اس سے تم اپنے چولہے روشن کرتے ہو، کیا وہ جس نے آسمانوں اور زمین کو پیدا کیا اس بات پر قادر نہیں کہ ان جیسوں کو پیدا کر سکے؟ کیوں نہیں، بلکہ وہ ماخر خلاق ہے، وہ تو جب کسی چیز کا ارادہ کر لیتا ہے تو اس کا کام بس یہ ہے کہ اسے حکم دیتا ہے کہ وہ ہو جا، اور وہ ہو جاتی ہے۔ اے اللہ، ہم تجھ سے دعا کرتے ہیں کہ ہماری ہدایت پہ کن کہہ دے، ہمارے دلوں کے بدلنے پہ کن کہہ دے، ہمیں تجھ سے محبت ہو جائے اس پہ کن کہہ دے، ہماری اگلی زندگی کو تیری پسند کی ہم کر لیں اس پہ کن کہہ دیں، بیماریوں کو صحت میں بدل دے، پریشانیوں کو خیر میں بدل دے، بیکار مشغلوں کو ہم سے دور کر دے۔ اے مالک تو ہماری مدد فرما اور اللہ تعالیٰ سن لے ہماری بات کو۔ آخری آیت، فسبحان الذی بیدہ ملکوت کل شیء وإلیہ ترجعون۔ پاک ہے وہ ذات جس کے ہاتھ میں ہر چیز کا مکمل اقتدار ہے اور اسی کی طرف تم پلٹائے جانے والے ہو، تو پلٹ جاؤ اس سے پہلے کہ تم پلٹائے جاؤ۔ اللہ تعالیٰ آپ کو مجھے اپنی طرف لے چلے۔ تلاوت سن کے اگلی سورت کا تھوڑا سا خلاصہ کرتے ہیں۔
أَوَلَمْ يَرَ الْإِنسَانُ أَنَّا خَلَقْنَاهُ مِنْ نُطْفَةٍ فَإِذَا هُوَ خَصِيمٌ مُبِينٌ وَضَرَبَ لَنَا مَثَلًا وَنَسِيَ خَلْقَهُ قَالَ مَنْ يُحْيِي الْعِظَامَ وَهِيَ رَمِيمٌ قُلْ يُحْيِيهَا الَّذِي أنشأها أول مرة وهو بكل خلق عليم الذي جعل لكم من الشجر الأخضر نارا فإذا أنتم منه توقدون أوليس الذي خلق السماوات والأرض بقادر على أن يخلق مثلهم بلى وهو الخلاق العليم إنما أمره إذا أراد شيئا أن يقول له كن فيكون فسبحان الذي ملكوت كل شيء وإليه ترجعون فسبحان الذي بيده ملكوت كل شيء و